यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% समता कर हटाउने सरकारको निर्णय। कर हटाउने निर्णय स्वागतयोग्य रहेको प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका सभापति गगन थापाको भनाई। तयारी पोशाक उद्योगको विकासमा सरकारले सहयोग गर्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको 44 स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै। अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनलाई 69 करोड़ अमेरिकी डलर ऋण उपलब्ध गराउने। र आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गत 8 त्रिकोणात्मक श्रृंखलामा नेपाल नामिबियासँग पराजित।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14## डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% समता कर हटाउने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत उक्त व्यवस्था कार्यान्वयन गर्दा आम मानिसले थप खर्च र निराशा भोग्नुपर्ने देखिएको उल्लेख गर्दै समता कर हटाइएको जानकारी दिनुभएको छ। प्रधानमन्त्री शाहले अर्थमन्त्री डाक्टर सोडिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको बताउनुभयो। 3% समता कर ल्याउनुको उद्देश्य दुर्गम र पछाडि परेका क्षेत्रका नागरिकलाई राम्रो शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनु, दलित सीमान्तकृत तथा विपन्न बालबालिकालाई सहयोग गर्नु, स्वास्थ्य बीमा विस्तार गर्नु र यसका लागि आवश्यक आर्थिक स्रोत जुटाउनु रहेको प्रधानमन्त्रीको भनाइ छ। उहाँले नागरिक तहमा देखिएको समता कर प्रतिको प्रतिक्रियाले सरकारको गम्भीर ध्यानाकर्षण गरेको र नागरिकको माग सुन्दै अगाडि बढ़न तथा समतामूलक समाज निर्माण गर्न आफूहरूको प्रतिबद्धता अटल र स्पष्ट रहेको बताउनुभयो। कुनै निर्णयप्रति नागरिक असन्तुष्ट भएमा त्यसमा सुधार र परिमार्जन गर्न सरकार सधैं तयार रहेको पनि प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले विपन्न र गरीब नागरिकले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पाउन सकुन् भन्ने उद्देश्यले निजी अस्पतालमा 10% शैया र निजी क्याम्पस तथा विश्वविद्यालयमा 10% सीट पारदर्शी र न्यायोचित रूपमा उपलब्ध गराउने नीति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले शिक्षा र स्वास्थ्यमा लगाइएको 3% समता कर हटाउने सरकारको निर्णय स्वागत योग्य भएको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत सभापति थापाले यो व्यवस्था अनुपयुक्त भएको कुरा आफूहरूले प्रारम्भबाट नै उठाउँदै आएको उल्लेख गर्दै शिक्षा र स्वास्थ्य विलासिता नभएको बताउनुभयो। प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति थापाले समता कर हटाउने सरकारको निर्णयलाई कार्यान्वयनमा लैजान आवश्यक कानूनी तथा प्रशासनिक प्रक्रिया पनि रितपूर्वक हुनुपर्ने धारणा राख्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोशाक उद्योगको विकासका लागि सरकार कटिबद्ध रहेको बताउनु भएको छ। तयारी पोशाक उद्योग संघका पदाधिकारीसँग हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित छलफलमा उहाँले तयारी पोशाक उद्योगमा संलग्न व्यवसायीको हितमा सरकार सदैव प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले तयारी पोशाक उद्योगसँग सम्बद्ध व्यवसायीसँगको भेटपछि विभागीय मन्त्रीलाई तत्काल टेक्सटाइल एण्ड क्लोथिङ डेभलपमेन्ट काउन्सिल गठन गर्न समेत निर्देशन दिनुभयो। तयारी पोशाक व्यवसायीले काउन्सिल गठनले स्वदेशमा उपलब्ध कच्चा पदार्थमा आधारित तयारी पोशाकको निर्यात प्रवर्धन र आयात व्यवस्थापन गर्न सहज हुने अपेक्षा गर्नुभयो। उद्योगी तथा व्यवसायीको माग बमोजिम प्रधानमन्त्रीले रुग्ण उद्योगलाई तत्काल सुचारू गर्न उद्योग मन्त्रालयलाई निर्देशन पनि दिनुभएको छ। उहाँले निशुल्क व्यापार सम्झौता एफटीए र वैदेशिक लगानी एफडीआई ल्याउन तयारी पोशाक वस्तु अमेरिकामा रोकिएको र टेस्टिङ सर्टिफिकेशन नभएकाले त्यसको बाटो खुलाउन परराष्ट्र मन्त्रालयलाई पनि निर्देशन दिनुभयो। निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको संसदीय सुनवाई यही 12 र 13 गते हुने भएको छ। संसदीय सुनवाई समितिको हिजोको बैठकले निर्वाचन आयोगका प्रमुख आयुक्तमा प्रस्तावित मानबहादुर कार्की र आयुक्तहरूमा प्रस्तावित डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्लेको संसदीय सुनवाई 12 साउन 12 र 13 गते गर्ने निर्णय गरेको हो। संसदीय सुनवाई अगाडि समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू विरूद्ध परेको उजुरीमा छलफल गरी सुनवाई गर्ने समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनुभयो। प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्की विरूद्ध एउटा उजुरी परेको र आयुक्तहरूमा प्रस्तावित सुब्बा र वाग्ले विरूद्ध कुनै पनि उजुरी नपरेको समिति सभापति श्रेष्ठले बताउनुभयो। संसदीय सुनवाई समितिले प्रस्तावित व्यक्तिहरूलाई कार्ययोजना प्रस्तुतीकरणका क्रममा नतिजामा आधारित कार्ययोजना ल्याउन समेत आग्रह गरेको छ। गत असार 19 गते बसेको संवैधानिक परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त नियुक्त गर्ने सिफारिश गरेको थियो। लगातारको वर्षापछि आएको बाढ़ी र पहिरोका कारण देशभर 7 प्रमुख राजमार्ग पूर्ण रूपमा तथा 12 राजमार्ग आंशिक रूपमा प्रभावित भएको छ। सड़क विभागले अवरूद्ध भएका सड़क मध्ये 51 सड़क मरमतपछि पुनः संचालनमा आइसकेका छन् भने बाँकी सड़क खुलाउने काम तीव्र रूपमा भइरहेको जनाएको छ। विभागका प्रवक्ता श्यामबहादुर खड्काले पहिरोका कारण अवरूद्ध सड़क खुलाउन सम्बन्धित स्थानमा डोजर परिचालन गरी मरमत तथा पहिरो पन्छाउने कार्यलाई तीव्रता दिएको जानकारी दिनुभयो। उहाँले यात्रुहरूलाई यसअघि सम्बन्धित निकायबाट सड़कको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह समेत गर्नुभयो। सड़क विभागले मनसून अवधिभर जोखिमयुक्त सड़कमा निरन्तर निगरानी गरिरहेको र अवरूद्ध सड़क यथाशीघ्र संचालनमा ल्याउन आवश्यक जनशक्ति तथा उपकरण तयारी अवस्था राखिएको जनाएको छ। बझाङको कोटदेवल केन्द्रबिन्दु भई आज बिहान भूकम्प गएको छ। बिहान 4:40 बजे 4.2 म्याग्निच्युडको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्र बझाङको कोटदेवल आसपास रहेको थियो। भूकम्पको धक्का बझाङ तथा आसपासका जिल्लामा समेत महसुस गरिएको थियो। भूकम्पबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको 44 स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विक्रम सम्बत 1971 साल भदौ 24 गते जन्मनुभएका बीपी कोइरालाको 2039 साल साउन 6 गते निधन भएको थियो। नेपाली कंग्रेसका संस्थापक नेता कोइरालाले राणा शासनको अन्त्य गरी नेपालमा प्रजातन्त्र स्थापना गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो। भारतको स्वतन्त्रता आन्दोलनमा पनि स्वर्गीय कोइरालाले सक्रिय सहभागिता जनाउनु भएको थियो। विक्रम सम्बत 2015 सालको आम निर्वाचनमा नेपाली कंग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि बीपी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताउनु भएको छ। जनकपुरधाम विमानस्थलमा हिजो साँझ संचारकर्मीसँग कुराकानी गर्नुहुँदै संयोजक दाहालले आफ्नो पार्टी र नेकपा एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढ़ेको उल्लेख गर्नुभयो। तीन दलबीचको समझदारी अझै अन्तिम निष्कर्षमा नपुगेको बताउनुहुँदै संयोजक दाहालले प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा नेपाली कंग्रेससँग पनि छलफल भइरहेको बताउनु भएको छ। नेकपाको मधेस प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुरधाम पुग्नुभएका संयोजक दाहालले पार्टीको प्रशिक्षण र संगठन सुदृढीकरणलाई प्राथमिकताका साथ अघि बढ़ाइने उल्लेख गर्नुभयो। नेकपाको मधेस प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई आज पार्टीका संयोजक दाहाल सहसंयोजक माधव कुमार नेपाल र वरिष्ठ नेता नारायण काजी श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाई हाम्रो सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका अनुसार लालीगुराँस सहकारीका 35 जना तपाई हाम्रो सहकारीका 90 जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीड़ित बचतकर्तालाई फिर्ता गरिएको जनाएको छ। समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरूलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानूनी व्यवस्था बमोजिम निरन्तर रूपमा सञ्चालन भइरहेको समितिले जनाएको छ। काठमाडौँको किर्तिपुर नगरपालिका एक ट्याङ्ला फाँटमा हिजो एउटा कारमा अकस्मात आग लागि भएपछि त्यसमा रहेका एकजनाको मृत्यु भएको छ। आग लागि भएको कारबाट प्रहरीले एकजना पुरूषको शव निकालेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो। उहाँले पूर्ण रूपमा जलेको अवस्थामा रहेको शव काठमाडौँ महानगरपालिका वडा नम्बर 26 का 76 वर्षीय सुरेश चन्द श्रेष्ठको रहेको पहिचान भएको काठमाडौँ प्रहरीका उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो। नेपाल कानून आयोगले कानून तर्जुमा दिग्दर्शन सार्वजनिक गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले हिजो दिग्दर्शन सार्वजनिक गर्नुभएको हो। उहाँले दिग्दर्शन कानून तर्जुमा गर्दा कानूनको भाषा संरचना विषयवस्तु समेटिएकाले कानूनको सरोकार राख्ने सबैलाई उपयोगी भएको बताउनुभयो। साथै संघ प्रदेश तथा स्थानीय तहमा निर्माण हुने कानूनको गुणस्तर अभिवृद्धि गर्न समेत दिग्दर्शनको प्रकाशन उपयोगी हुने विश्वास व्यक्त गर्दै उहाँले कानून आयोगबाट परिमार्जनसहित तयार पारिएको महत्वपूर्ण र समय सान्दर्भिक कार्य भएको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डाक्टर देवेन्द्रराज पाण्डेको निधनमा दुःख व्यक्त गर्दै समवेदना व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले पठाउनु भएको समवेदना सन्देशमा स्वर्गीय पाण्डेको साधना मुख्यतया स्वतन्त्रता अधिकार र नागरिक आन्दोलनमा रहेको उल्लेख गर्नुभएको छ। उहाँले नेपालमा लोकतन्त्र स्थापना र पुनस्थापना तथा विभिन्न संघर्ष र आन्दोलनहरूमा नागरिक अगुवाका रूपमा पाण्डेले निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका सदा स्मरणीय रहिरहने बताउनु भएको छ। राष्ट्रपति पौडेलको समवेदना सन्देश उहाँका प्रेस सल्लाहकार किरण पोखरेल तथा प्रमुख स्वकीय सचिव अवज्ञा पौडेलले स्वर्गीय डाक्टर पाण्डेको निवास विशाल नगर पुगी हस्तान्तरण गर्नुभएको थियो। क्यान्सरबाट पीड़ित पाण्डेको यही साउन 1 गते निधन भएको थियो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनकी निर्देशक हुआ याङले हिजो शिष्टाचार भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच नेपालमा खाद्य सुरक्षा, कृषि रूपान्तरण, दिगो कृषि खाद्य प्रणाली विकास तथा दक्षिण एवं त्रिपक्षीय सहयोग विस्तारका विषयमा छलफल भएको थियो। सो अवसरमा मन्त्री चौधरीले नेपालको कृषि क्षेत्रको रूपान्तरण, खाद्य सुरक्षाको सुदृढ़ीकरण तथा अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनका लागि सहकार्य अझ विस्तार गर्न नेपाल इच्छुक रहेको बताउनु भएको उहाँको सचिवालयले जनाएको छ। कर्मचारीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पर्साको कालिकामाई गाउँपालिका वड़ा नम्बर 3 वड़ाध्यक्ष संजय पटेललाई प्रहरीले पक्राउ गरेको छ। गाउँपालिकामा कार्यरत एकजना कर्मचारीमाथि कार्यालयभित्रै कुटपिट गरेको घटनामा अभद्र व्यवहार मुद्दा अन्तर्गत उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ। घटनामा संलग्न अन्य आरोपितहरूको खोजी कार्य भइरहेको पनि प्रहरीले जनाएको छ। तनहुँको ब्यास नगरपालिका 7 स्थित कलेस्ती पुलमा हिजो बस दुर्घटना हुँदा 15 घाइते भएका छन्। घाइते मध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। कलेस्तीबाट दमौलीतर्फ जाँदै गरेको बस चालकले नियन्त्रण गुमाउँदा कलेस्ती खोलाको पुलमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। बागलुङ जिल्लाका सबै स्थानीय तहले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा कृषि तथा पशुपालन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेका छन्। उत्पादन वृद्धि, रोजगारी सिर्जना, आय आर्जन वृद्धि तथा खाद्य सुरक्षालाई ध्यानमा राख्दै कृषि र पशुपालनका विभिन्न कार्यक्रमलाई अगाडि बढ़ाउने नीति लिएका हुन्। बागलुङबाट संवाददाता कोपिला कणेलको यो रिपोर्ट।
बागलुङलाई कृषि उत्पादनको पकेट जिल्लाको रूपमा लिइन्छ, तर पछिल्लो समय बढ्दो विदेश पलायनका कारण जमीन बाँझै राख्ने प्रचलन बढ्दै गएपछि यहाँका 10 स्थानीय तहले कृषि तथा पशुपालन क्षेत्रलाई मध्यनजर गरी नीति तथा कार्यक्रममा प्राथमिकता दिएको जनाएका छन्। जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्मा,
युवाहरूलाई विभिन्न खालका कार्यक्रमहरू बनाएर युवा मैत्री, कृषि मैत्री कार्यक्रमहरू निर्माण गरेर स्थानीय उत्पादनलाई बजारसम्म सजिलै लैजाने, आय आर्जन गर्नका निम्ति कृषि एम्बुलेन्स पनि हामीले सञ्चालन गरेका छौ भने घुम्ती कोषका मार्फत उहाँहरूलाई बढ़ीमा 3 लाख कर्जा दिने कार्यक्रम पनि बनाएका छौ।
दूध, मासु, अण्डा र हरियो साग सब्जीमा आत्मनिर्भर बन्न सके मात्र पनि आयातित वस्तु रोकिने बताउनुहुन्छ बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्त कुमार श्रेष्ठ।
दूधमा, मासुमा, अण्डामा र हरियो साग सब्जी, यो चारवटा चिजहरू यही खपत हुने वातावरण बनाउन सकियो र उत्पादनलाई वृद्धि गर्न सकियो भने बागलुङ वास्तवमै आत्मनिर्भर बन्न सक्छ।
कृषि कर्ममा लाग्ने किसानहरूको आवश्यकतालाई मध्यनजर गरी पालिकामा कृषि संकलन केन्द्र स्थापना गरेको बताउनुहुन्छ काँठेखोला गाउँपालिका वडा नम्बर 5 अध्यक्ष ज्ञाननाथ कण्डेल।
नितान्तै कृषि पेसा गर्ने, उर्वर जमिनमा काम गर्ने त्यस्ता किसानहरूलाई समय समयमा तालिम, औजारहरूको आदि इत्यादि व्यवस्थापन, तर उहाँले उत्पादन गरेका चिजहरूलाई बिक्री वितरण गर्नका लागि पनि काँठेखोला गाउँपालिकाले एउटा संकलन केन्द्रको निर्माण गरेको छ।
बागलुङ कृषिको पकेट जिल्ला रहेकोले व्यावसायिक कृषि गर्न चाहनेलाई विभिन्न अनुदानका कार्यक्रम मार्फत समेट्ने गरेको कृषि ज्ञान केन्द्र बागलुङ कालुङका प्रमुख कुमार पुनको बनाई छ।
प्याकेज अफ प्र्याक्टिसको रूपमा उहाँहरूलाई प्याकेजकै रूपमा अनुदानमा सहयोग गर्ने फलफूल विकास आयोजना अन्तर्गत विभिन्न किसिमका फलफूलहरूलाई हामीले अनुदानका कार्यक्रमहरू मार्फत समेटेका तीन रोपनी भन्दा चाहिँ बढी क्षेत्रफलमा खेती गर्न चाहनुहुन्छ उहाँहरूलाई बेनादेखि लिएर त्यसको पिल्लर स्ट्रक्चरदेखि लिएर मलहरूदेखि विषादीहरू
बढ्दो बसाई सराई तथा वैदेशिक रोजगारका कारण खेतीपाती गर्नेहरूको संख्या न्यून हुँदै गएको अवस्थामा व्यावसायिक कृषि कर्म गर्न चाहनेका लागि राज्यले अनुदान सहित विभिन्न प्रकारका प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
नवलपुरको हुप्सेकोट गाउँपालिका पाँच रामसेमा जमीन भासिएपछि सात परिवारका 32 जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार हिजो साँझ रूपकला प्राथमिक विद्यालयको प्रांगण र आसपासको जमीन भासिएपछि जोखिममा परेका सात परिवारलाई सुरक्षित स्थानमा सारिएको हो। सात परिवारको घर वरपरको जमीन भासिएको सूचना प्राप्त हुनसाथ प्रहरी टोली खटिएको र स्थानीयलाई सम्झाई बुझाई गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो। पोखराको लेखनाथ क्षेत्रमा रहेको बेगनास ताल प्राकृतिक सौन्दर्यका लागि मात्र नभई दुर्लभ तथा विभिन्न प्रजातिका चराचुरुङ्गीको सुरक्षित वासस्थानका रूपमा पनि परिचित छ। ताल वरिपरिका जंगल सिमसार र हरिया पहाड़ले यस क्षेत्रलाई नेपालकै आकर्षक चरा अवलोकन गन्तव्य बनाएको बताउँछन् कास्कीबाट संवाददाता गौरव त्रिपाठी।
हिमालको काखमा फैलिएको बेगनास ताल वरिपरि हरियाली जंगल अनि बिहानको शान्त वातावरणमा गुन्जने चराचुरुङ्गीका मधुर आवाज प्रकृति र जैविक विविधताको अनुपम संगम बनेको बेगनास तालले स्वदेशी तथा विदेशी पर्यटकलाई वर्षौंदेखि आकर्षित गर्दै आएको छ। ताल वरिपरिका घना जंगल सिमसार क्षेत्र र हरिया डाँडा काँडाले चराचुरुङ्गीका लागि सुरक्षित वासस्थान निर्माण गरेका छन्। सूर्योदय सँगै चराहरूको चिरविराहटले गुन्जने यो क्षेत्र नेपालकै उत्कृष्ट चरा अवलोकन गन्तव्यका रूपमा परिचित बन्दै गएको छ। यही सम्भावनालाई प्रवर्धन गर्ने उद्देश्यले पोखरा महानगरपालिका र पोखरा पंक्षी समाजले बेगनास ताल पचबैया क्षेत्रमा प्राकृतिक पदयात्रा तथा चरा अवलोकन कार्यक्रम आयोजना गरेका छन्। अभिलेख अनुसार यस क्षेत्रमा हालसम्म 156 प्रजातिका चराहरू भेटिएको पोखरा पंक्षी समाजका अध्यक्ष यशकान्त शर्मा बताउनुहुन्छ।
पोखराको पनि लेखनाथ क्षेत्र गिद्धहरू मांसाहारी चरा लगायत अन्य चराहरूको पनि अत्यन्तै महत्वपूर्ण वासस्थान भएको र त्यो कुरो यहाँका पर्यटन व्यवसायी प्रकृति प्रेमीहरू सबैलाई बुझाउनु पर्ने।
बेगनास ताल सँगै पचबैया क्षेत्र जैविक विविधता दृष्टिले पनि निकै महत्वपूर्ण मानिन्छ। यहाँ स्थानीयदेखि बसाई सराई गरेर आउने विभिन्न प्रजातिका चराहरू वर्षभरि देख्न सकिन्छ। प्रकृतिसँग नजिकै पदयात्रा गर्ने चराको आवाज सुनेर उनीहरूको जीवनशैली निहाल्ने अनुभवले पर्यटकलाई फरक अनुभूति दिलाउने गरेको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली बताउनुहुन्छ।
जैविक विविधता सरीसृप चरा चुरुङ्गीको त वासस्थानको हबै हो बेगनास ताल र अनि हाम्रो लेखनाथका सात ताल जहाँ मानव बस्ती बाक्लो छैन त्यो ठाउँमा पशु पन्छीहरूले वासस्थान बनाएको हुन्छ। यो ठाउँलाई प्रोटेक्सन गर्दै आकर्षक गर्ने खालको गतिविधि गर्न सक्यो भने धेरै राम्रो हुन्छ।
विगत 12 वर्षदेखि पचबैयामा बसोबास गर्दै आएका विदेशी नागरिक मोरी मेसनका लागि यो क्षेत्र दोस्रो घर जस्तै बनेको छ। उहाँका अनुसार यहाँको शान्त वातावरण प्राकृतिक सौन्दर्य र चराचुरुङ्गीको विविधताले हरेक दिन नयाँ ऊर्जा र अनुभूति प्रदान गर्छ। उचित संरक्षण र प्रचार प्रसार गर्न सके मेघनास ताल अन्तर्राष्ट्रिय चरा पर्यटनको उत्कृष्ट गन्तव्य बन्न सक्ने उहाँको विश्वास छ।
नेपाल हेज ओभर 800 स्पीसीज अफ बर्ड एन्ड मेनी अफ देम कम थ्रू different times of the year and because of there's a forest along one side of the hill here all the different birds come here and if you bring a pair of binoculars and a notepad you can probably calculate maybe register 50-60 different birds a day
prakritik sampatta ko samrakshan ra digo paryatan parvardhan ma sabai pakshle dhyan dina sake bignas tal keval sundar tal ka rupma matra simit rahne chaina yo nepal kai chara avlokan gantavya ka rupma sthapit hun sakne prachur sambhavana bokeko kshetra ho gaurav tripathi radio nepal
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले युक्रेनको ऋण कार्यक्रमको समीक्षा गर्दै युक्रेनलाई तत्काल 69 करोड़ डलर थप ऋण उपलब्ध गराउने घोषणा गरेको छ। युक्रेनले आर्थिक स्थिरता कायम राख्न स्थिति र सुधारमा आवश्यक कार्य गर्न दबाव दिइरहेको अवस्थामा रूसले आफ्नो आक्रमण निरन्तर जारी राखेको समयमा यो समीक्षा आएको हो। सन् 2022 को शुरूआतमा रूसले युक्रेनमाथि आक्रमण गरी शुरू भएको दुई देश बीचको युद्ध हाल पनि जारी छ। प्रशान्त महासागरमा रूससँगको संयुक्त नौसैनिक अभ्यासका क्रममा चिनिया नौसेनाका एक विध्वंसक जहाजले जापानको दुर्गम टापु ओकिनोतोरी नजिक लाइभ फायर अभ्यास गरेपछि जापानले सुरक्षा चिन्ता व्यक्त गरेको छ। जापानको संयुक्त सैन्य मुख्यालयका अनुसार जापानी नौसेनाले लुयाङ 3 श्रेणीको चिनिया गाइडेड मिसाइल विध्वंसक जहाजलाई अन्य दुई चिनिया युद्धपोत र एक रूसी फ्रिगेटसँग संयुक्त रूपमा सञ्चालन भइरहेको अवस्थामा पहिचान गरेको थियो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अन्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण पश्चात मूल्य कार्यान्वयन र अनुगमनका विषयमा कृषि तथा उद्योग मन्त्रीहरू बीच मंगलबार छलफल भएको छ। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरी र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी बीच नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा भारतको एफसीसीएआई बीच भएको पारस्परिक मान्यता सम्झौतालाई चियामा समेत लागू गराउने विषयमा नेपाल भारत बीच व्यापार तथा पारवहन अन्तर सरकारी समिति मार्फत पहल गर्ने विषयमा समेत छलफल भएको छ। अवसरमा झापा आसपास रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदामलाई चिया भण्डारणका लागि प्रयोग गर्ने व्यवस्था मिलाउने, महावाणिज्य दूतावासहरू मार्फत नेपाली चियाको प्रवर्धन गर्ने, चिया अक्सनमा चिया उत्पादक तथा अन्तर्राष्ट्रिय खरिदकर्ताहरूलाई आकर्षित गराउन आवश्यक वित्तीय एवं नीतिगत सुविधा उपलब्ध गराउन पहल गर्ने जस्ता विषयहरूमा छलफल भएको छ। कालो बजारी नियन्त्रण, किसानले उचित मूल्य नपाएको अवस्थामा कृषि थोक बजार र अन्य बजारहरूमा तत्काल अनुगमन गर्नुपर्ने तथा केरा, गोलभेडा, आलु लगायतका उपज आयात निरुत्साहित गर्न समन्वय गर्ने विषयमा समेत दुई मन्त्रीहरू बीच छलफल भएको छ। गत आर्थिक वर्षमा 169 देशका पर्यटकहरूले अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्य स्थलहरूको भ्रमण गरेका छन्। सो अवधिमा 5,08,476 जना विदेशी पर्यटकले त्यस क्षेत्रको भ्रमण गरेका हुन्। भ्रमण गर्ने पर्यटकहरू मध्ये दक्षिण एसियाली मुलुकका 384,145 र अन्य मुलुकका 124,331 रहेका छन्। सबैभन्दा बढी 375,779 भारतीय पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन्। दोस्रोमा चिनिया पर्यटकहरू 12,500 र तेस्रोमा अमेरिकी पर्यटकहरू 9,884 जनाले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डाक्टर रविन कडरियाले आर्थिक वर्ष 2081-82 तुलनामा गत आर्थिक वर्ष दोब्बर बढी विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेको जानकारी दिनुभयो। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउने योजना अघि सारेको छ। मूल्य अभिवृद्धि कर, भ्याट र स्थायी लेखा नम्बर प्यानमा आबद्ध भएका तथा 100 रुपियाँ भन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नागरिकहरू यस्तो आयोजनामा सरिक हुन पाउने भएका छन्। अब आफूले 100 रुपियाँ भन्दा बढीको सामान किन्दा वा होटल रेस्टुरेन्टमा भुक्तानी गर्दा सक्कली बिल लिन प्रोत्साहन गर्ने गरी योजना अघि सारिएको अर्थ मन्त्रालयले जनाएको छ। सरकारले यो कार्यक्रम मार्फत उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा बिल बीजक लिन प्रेरित गर्ने, विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने तथा कर छली न्यूनीकरण गर्दै पारदर्शी कारोबार प्रणालीलाई सुदृढ बनाउने लक्ष्य लिएको छ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेफ्ट परिसूचक मंगलबार पनि सामान्य अंकले बढेको छ। यस दिन परिसूचक 7.25 अंकले बढेर 2,726.49 अंकमा पुगेको छ। यस दिन विभिन्न कम्पनीका 1,49,24,302 केता शेयरहरू 6,67,10,17,000 रुपियाँमा किनबेच भएका छन्।
भुवन आचार्य आर्थिक समाचारका साथमा अब खेल समाचार। आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत 8 त्रिकोणात्मक श्रृंखलामा नेपाल नामिबियासँग पराजित भएको छ। नेदरल्याण्डसको युट्रेस्टमा हिजो भएको खेलमा नेपाल नामिबियासँग 8 विकेटले पराजित भएको हो। नेपालले प्रस्तुत गरेको 158 रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले 37.4 ओभरमा 2 विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। नामिबियाको जीतमा जान फ्राइलिङ्कले सर्वाधिक 78 रनको योगदान दिए। उनले 89 बलमा 8 चौका र 1 छक्कासहित सर्वाधिक 78 रनको योगदान दिएका हुन्। त्यस्तै ओपनर माइकल भान लिङ्गेनले 51 रन बनाए। उनले 79 बलमा 4 चौकासहित 51 रन बनाएका हुन्। बलिङतर्फ नेपालका नन्दन यादव र रोहित पौडेलले समान 1-1 विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले 46.5 ओभरमा सबै विकेट गुमाउँदै 157 रनको योगफल बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले 60 बलमा सर्वाधिक 31 रनको योगदान दिएका थिए। त्यस्तै उपकप्तान दिपेन्द्र सिंह ऐरीले 30 रनको योगदान बनाउँदा गुलशन झाले 20 रन जोड़े। त्यसै गरी करण केसीले 18, आसिफ शेखले 16 तथा सोमपाल कामीले 15 रन बनाएका थिए। नामिबियाका लागि जे जे स्मिथले सर्वाधिक 6 विकेट लिए भने ज्याक ब्रासेल र बर्नार्ड सोल्ट्जले समान 2-2 विकेट लिएका थिए। अब नेपालले यही साउन 7 गते नेदरल्याण्डसँग खेल्नेछ सा। अब मौसम आज कोशी बागमती गण्डकी लुम्बिनी प्रदेशका तराईका केही स्थान र मध्य प्रदेश तथा सुदूरपश्चिमका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हुनेछ। बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस, काठमाडौँ उपत्यकाको आज दिउँसोको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:14 भयो भने सूर्यास्त भरे साँझ 7:04 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% समता कर हटाउने सरकारको निर्णय, कर हटाउने निर्णय स्वागतयोग्य रहेको प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका सभापति गगन थापाको भनाई। तयारी पोशाक उद्योगको विकासमा सरकारले सहयोग गर्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको 44 स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै। अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनलाई 69 करोड़ अमेरिकी डलर ऋण उपलब्ध गराउने र आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गत 8 त्रिकोणात्मक श्रृंखलामा नेपाल नामिबियासँग पराजित। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।